नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। स्पेनले विश्वकप फुटबलको उपाधि जितेको छ। आज बिहान सम्पन्न फाइनल प्रतिस्पर्धामा साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेन उपाधि विजेता बनेको हो। यसअघि स्पेनले सन् 2010 उपाधि जितेको थियो। अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने सपनालाई स्पेनले गैराती धराशयी पारेको हो। आज श्रावण महिनाको पहिलो सोमबार आराध्यदेव पशुपतिनाथ सहितका देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। अब मूल विषयतर्फ लागौं। मूलत पछिल्लो समयमा मुलुकको अर्थतन्त्र सकारात्मक लयमा देखिएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन धितुपत्र बजारमा पनि शेयर कारोबार मापन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 79.74 अंकले बढ़ेर 2677.54 अंकमा पुगेको हो। त्यसै गरी रेमिट्यान्स वृद्धि, घट्दो मुद्रास्फीति र आर्थिक गतिविधिमा आएको सुधारले अर्थतन्त्रलाई सकारात्मक दिशा दिएको छ। यद्यपि बैंक क्षेत्र बढ़दो निष्क्रिय कर्जाको दबावबाट मुक्त हुन नसक्दा समस्या भने देखिएको छ। यिनै विभिन्न विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। अर्थविज्ञ डाक्टर चिरञ्जीवी नेपाल हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई। अब अर्थतन्त्रको पछिल्लो अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ?
अब भर्खर नयाँ वर्ष सुरु भयो होइन, हाम्रो आर्थिक वर्ष होइन, आर्थिक वर्ष सुरु भएकोमा तपाईँले अघि ठिकै भन्नुभयो। अब भनौ न, यो सरकार आएको 3 महिनाभन्दा बढी भइसक्यो। त्यसले गर्दाखेरि यो सरकार आएपछि पनि पुँजीगत खर्च चाहिँ हुन सकेन। 6 वर्षकै न्यून भएको छ पुँजीगत खर्च, जसले गर्दाखेरि बीचमा के मध्य अवधि समीक्षा गरेर चाहिँ नि पुँजीगत खर्च मात्रै सरकारको बजेटै घटाएको थियो। विष्णु पौडेलले लिएर आएको बजेटलाई चाहिँ नि रामेश्वरजीले फेरि मध्य अवधि समीक्षामा फेरि घटाएर पछि खर्च गर्न नसकेपछि चाहिँ नि अझै घटाएर चाहिँ नि पुँजीगत खर्च पनि 2 खरब 43 अरब बनाएको थियो, जसले गर्दाखेरि राजस्व पनि जुन अनुसार चाहिँ करिब 12.25 खरब मात्रै उठ्न सकेका छ। मतलब अस्ति 31 साउन 31 सम्मको कुरो अनुसार त्यसले गर्दाखेरि के देखिन्छ भन्दा पुँजीगत खर्च बढ्न नसक्दा के देखियो भन्दा 190 अरबको अब भनौँ कि 1-2 दिनले 195 बढीमा 300 अरब पुग्ला। यो देख्दाखेरि के देखिन्छ भनेर भन्दाखेरि पुँजीगत खर्च बढेको भए राजस्व पनि बढ्छ, जसले गर्दा राजस्व पनि बढ्न नसके 14.80 खरब भनेको थियो। त्यसले गर्दाखेरि अब राजस्व पनि सङ्कलन पनि जुन लक्ष्यको हेर्दाखेरि चाहिँ नि जुन अनुसार हुन नसकेको, पुँजीगत खर्च बढ्न नसकेको, अब त्यो हेर्दा र अर्को कुरा चाहिँ के देखिन्छ भन्दा सरकारको चाहिँ नि खर्च र उसमा चाहिँ नि सरकारी वित्त घाटामा छ 3 खरब 48 अरब। यो सरकारी वित्त घाटाले गर्दाखेरि आर्थिक क्रियाकलाप चाहिँ नि राम्रोसँग गत वर्ष आर्थिक वर्षमा पनि हुन सकेन भनेर देखिन्छ। अब तपाईँले भनेको जस्तै अब आउने वर्ष चाहिँ राम्रो होला कि भन्ने आशा के हो भनेर भन्दा राष्ट्र ब्याङ्कले निकालेको जुन देशको अर्थ र वित्तीय स्थिति अनुसार मुद्रास्फीति 5.22% छ भने विदेशी विनिमय सञ्चय चाहिँ नि अत्यन्त धेरै भनौँ न 3755 अरब, जसले गर्दाखेरि अमेरिकी डलर चाहिँ 2468 करोड छ अमेरिकी डलर, जुन 19.1 महिनाको वस्तु र सेवाको आयात धान्न सक्ने पर्याप्त छ। अब चालु खाता 8802 अरब बचतमा र स्वतान्तर 926 अरब बचतमा, भने मतलब नेपालभित्र आउने पैसा भन्दा नेपालबाट जाने पैसा चाहिँ नि कम, अत्यन्त कम, जसले गर्दा डिप्रेसन चाहिँ 38% बढेको छ। अमेरिकी डलर जुन भन्नु न 29.6% अमेरिकी डलरले हेर्ने हो भने निर्यात 12% र आयात 15% बढेको छ। अब त्यो भन्दाखेरि त 12 र 15 थोरै जस्तो लाग्छ। निर्यात जम्मा हेर्दाखेरि 277 अरब र आयात 1894 अरब, जसले गर्दाखेरि चाहिँ कर्जा विस्तार के देखिन्छ भनेर भन्दाखेरि अत्यन्त न्यून। 3 वर्षदेखि हामीले कर्जा विस्तार 12.5% 12% गर्दा पनि आधी मात्रै हुन सकेको स्थिति कर्जा विस्तार। कर्जा विस्तार धेरै नहुँदा आर्थिक क्रियाकलाप अगाडि बढ्न नसकेको, आर्थिक क्रियाकलाप अगाडि नबढ्दाखेरि अर्थतन्त्र सुस्त र राजस्व रोजगारी लगायतका क्षेत्रहरू अत्यन्त सुस्तकाका साथ चलिरहेका छन् होइन। जसले गर्दाखेरि अब यसो हेर्दा शिक्षामा तपाईँको 132 अरब बाहिर गएको छ यो पिरियडमा शिक्षामा, जसले गर्दा आयमा केही भ्रमण आय छैन, केही वृद्धि हुन सकेको स्थिति के हो भने पर्यटन क्षेत्रमा इन्डियन टुरिस्टहरू नेपाल आउने, किन इन्डियामा त सरकारले नै डलर खर्च गरेर पैसा चल्छ, त्यो ठाउँमा जाऊ डलर खर्च गरेर विदेश नजाऊ भनेर सरकारले नै प्रधानमन्त्रीले एनाउन्स गरे हुनाले अत्यन्त धेरै इन्डियन टुरिस्टहरू नेपालभित्र आएछन्। त्यसले गर्दाखेरि चाहिँ नि भ्रमण आए चाहिँ नि 82 अरब अझै बढेको छ, अब आउने दिनमा अझै नै बढ्ने होला। त्यस कारणले गर्दाखेरि भ्रमण व्यय त हाम्रो खर्च त अत्यन्त धेरै छ, जसले गर्दाखेरि 193 अरब मैले अघि भने शिक्षामा 132 अरब भने ओ एनओसी लिएर चाहिँ विदेशमा पढ्न जाने विद्यार्थीले 132 अरब लगाएका छ यो आर्थिक वर्षभित्र। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले अब आशा गर्ने बाहेक होला कि भन्ने आशा गर्ने बाहेक अर्को स्थिति देख्दिनँ, किन अब हर्मुजमा पनि फेरि युद्ध अमेरिका र इरानको युद्ध सुरु भइसक्यो, त्यो सुरुले गर्दाखेरि तेलको भाउ दिन प्रतिदिन बढ्दै गइरहेछ होइन रेग्मी, हेलो
हजुर हजुर हजुर
बढ्दै गइरहेछ भनेको मतलब भोलि त्यसले त पुरा मुद्रा स्फीतिमा त असर गर्छ। मुद्रा स्फीति चाहिँ सामान्य जुन सरकारले सोचे अनुसार बजेट नेपाल राष्ट्र ब्याङ्कले सोचे अनुसार 6% 5.5% बस्ने स्थिति नै छैन, किन हामी त पुरै ऊर्जामा चाहिँ नि बाह्य क्षेत्रमा निर्भर हुन्छौँ। त्यसले गर्दाखेरि मुद्रा स्फीति पनि बढ्ने, सरकारको खर्च पनि बढ्ने, विकास निर्माणका कामहरू सुस्त हुन्छन् कि भन्ने चाहिँ नि भोलिको दिनमा चाहिँ त्यो डर छँदैछ। तथापि डर भए पनि अब कुरो के छ भन्दा अब करिब करिब दुई तिहाईको सरकार सञ्चालनमा आएको, त्यसले गर्दा विकास निर्माणका कामहरू अब नयाँ आर्थिक वर्षदेखि चाहिँ नि मजाले जालान भन्ने सोच हो।
हजुर, अब जस्तो यहाँले अवस्था पनि र समस्या पनि करिब करिब औँल्याउनु भयो, अवस्थाको विश्लेषण पनि गर्नुभयो, अब बाटो जस्तो यो अवस्थामा अब आन्तरिक चाहिँ स्थिति ठ्याक्कै चाहिँ मूलत बाह्य स्थिति बाह्य सूचकहरू सकारात्मक देखियो होइन, तर आन्तरिक स्थिति खास गरी अर्थतन्त्रको राजस्वमा पनि जुन खालको अवस्था आउला भने
भनौँ न यो हाम्रो उद्योग व्यवसायहरू जुन सञ्चालन हुने 42-45% भन्दा बढी क्षमतामा सञ्चालनै हुन सकेका छैन भनेपछि तिनीहरूले सञ्चालन त्यो हुन नसक्नु, बजारमा आपूर्ति हुन नसक्ने, त्यति सञ्चालन रोजगारी सिर्जना हुन नसक्नु, अब त्यसले त सिधै असर अनि उद्योग व्यवसायहरू बन्द हुने स्थितिमा जान्छन्। भोलि सञ्चालन कम हुँदै गयो भने ऋण त तिर्नु पर्यो, त्यो ऋण चाहिँ नि तिर्ने स्थितिलाई पनि बडो गाह्रो छ स्थिति। त्यसले गर्दाखेरि कहिलेसम्म तान्दै जाने हो केन्द्रीय ब्याङ्क? केन्द्रीय ब्याङ्कले त अहिले मोनिटरी पोलिसीमा फेरि तानिदिएछ, चालु पुँजी कर्जा सम्बन्धीलाई अझै 1 वर्ष चाहिँ नि 83-84 भनेर फेरि तानिदिएको छ। अब कहिलेसम्म त पाइल अप गर्दै जाने ऋण तिर्ने ऋण पनि, त्यसले गर्दाखेरि चाहिँ नि उद्योग व्यवसाय बन्द हुने र व्यवसायीहरू पलायन हुने, उद्योगी व्यवसायीहरू पलायन हुने स्थिति चाहिँ नि अहिलेसम्म देखिएकोमा त्यो देखिन्छ।
अब त्यही त, अब यहाँ चाहिँ प्रधानमन्त्रीको आर्थिक सल्लाहकार पनि हुनुभयो, अब गभर्नर पनि हुनुभयो, अब यो यहाँको अनुभवले के भन्छ त, यो अवस्थाबाट हामीले कसरी पार पाउन सक्छौँ, अथवा हाम्रा हाम्रा अहिलेका प्रयासहरू, सरकारका प्रयासलाई यहाँले नजिकबाट निहाल्नु पनि भएको छ, त्यसमा के अझै थप गर्यो भने हामी यो अवस्थाबाट पार पाउन सक्छौँ त?
अब सरकारले सुशासन भन्छ, ठिकै छ, सुशासन अनिवार्य हो, सुशासनमा ज्ञान केन्द्रित भयो, ध्यान केन्द्रित भयो भने आर्थिक क्रियाकलापतिर हामी त्यति ध्यानमा छैनौँ भन्ने भनिरहेछ, त्यो भनेर सुख पाइएन। सुशासनको साथै आर्थिक क्रियाकलाप, आर्थिक क्रियाकलापमा पनि सरकारको ध्यान जानु पर्यो, जानु पर्यो भनेको मतलब निजी क्षेत्र र व्यवसायीहरू केमा आत्मविश्वास बढ्नु पर्यो सरकारप्रतिको। यो बीचको समयमा निजी क्षेत्रप्रति को दृष्टिकोणमा निजी क्षेत्रले अहिलेको सरकारलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुनु पर्यो, किन भन्दा व्यापारी व्यवसायीहरू जुन मतलब एउटा व्यापार व्यवसायमा लागेका व्यक्तिहरूले जुन उद्देश्य सोचेका थिए नयाँ सरकार आइसकेपछि अब त केही हुन्छ भन्ने, त्यसलाई चाहिँ नि त्यत्रो रूपमा चाहिँ नि देखिएन भने डर त्रास चाहिँ नि व्यापारी व्यवसायीहरूमा पनि अहिले पनि देखिएको छ। त्यसले गर्दा त्यसलाई हटाउन अब सम्माननीय प्रधानमन्त्रीजीले त बोलाएर कुरा पनि गर्नुभयो, उत्साहित पनि भएको छन्, त्यसको आर्खन्दिन नेप्से पनि बढ्यो भन्ने कुरा छ, होइन? त्यस कारणले गर्दाखेरि यो के छ स्थिति भन्दा, राष्ट्र जुन ब्याङ्कमा रहेको पैसा लिएर लगानी गरिदियो अत्यन्त न्यून दरमा चाहिँ नि ब्याज दर छ, मतलब अत्यन्त न्यून दरमा ब्याज, जसले गर्दाखेरि यस्तो ब्याज दर ब्याज हुँदाहुँदै त्यो पैसा लिने चाहिँ नि उद्योगिक व्यवसाय र नयाँ लगानीकर्ता नहुनाले यो समस्या भयो हो। त्यसले गर्दा सरकारले निजी क्षेत्रका व्यवसायीहरूको आत्मविश्वास बढाउनु पर्यो, कसरी भन्दा हामीबाट कुनै किसिमको अवरोध हुँदैन तपाईँले यो व्यापार व्यवसाय गर्नु, कुन कुन क्षेत्रमा नियम कानुनहरू हामीले परिवर्तन गर्छौँ त्यो गर्दै जान्छौँ, तपाईँहरूले त्यसमा चाहिँ नि कुनै अप्ठ्यारो मान्नु पर्दैन, तपाईँहरूलाई सहज बनाउँछौँ भनेर त्यो आश्वासन दिने काम त सुरु अलिअलि हुन लाग्छ र ऐन नियमहरू कानुनहरू अलिअलि अगाडि बढिरहेछ भन्ने कुरा छ। ती चाहिँ नि सबै निजी क्षेत्रलाई चाहिँ नि राम्रोसँग अगाडि बढाउने खालको भइदियो भने सहज भइहाल्छ।
हजुर, अब जस्तो राजस्व संकलनकै सन्दर्भमा जाउँ न, अलि सीमामा पनि अलि खास गरी नेपाल भारत सीमामा अलिक कडाई पनि गरियो, सुरुमा 100 रुपियाँसम्म, त्यसपछि 500 रुपियाँ भन्दा माथिमा चाहिँ अलिक कडाई नै गरियो। अब त्यसै गरी पछिल्लो दिनमा घर जग्गाको कारोबारबाट पनि एउटा राम्रो अवस्था सिर्जना भयो, तर जसरी चाहिँ सरकारले अपेक्षा गरेको थियो कि राजस्व संकलन होला त्यो चाहिँ हुन सकेन। अब त्यो त्यसलाई कसरी हामीले चाहिँ ठ्याक्कै लयमा लैजान सक्छौँ, त्यहाँभित्रका समस्याहरू कसरी समाधान गर्न सक्छौँ, खास गरी त्यहाँ देखिएका लुप होलहरूको चाहिँ अन्त्य कसरी हुन्छ?
यो राजस्व सुधार गर्ने सुझाव आयोगले पनि दिएको छ, जसले गर्दाखेरि हाम्रो नाकाहरूमा जुन छ त्यसलाई अलि चाहिँ नि चुस्त दुरुस्त बनाएर राख्दाखेरि र जुन तरिकाबाट 100 रुपियाँ 500 रुपियाँ भने यो ह्यारेस गर्ने जस्तो हुन्छ तपाईँलाई भन्दाखेरि, किन सीमावर्ती इलाकामा त सबै नेपालीहरू चाहिँ भारतकै बजारमा निर्भर छन् र भारतको बजार पनि हाम्रो नेपालको सीमावर्ती इलाकामा निर्भर छ, सबै उत्पादन हामी गर्न सक्दैनौँ। अब अहिले तपाईँलाई भनौँ न, मलको के गर्ने, मल ब्ल्याकमा किन्नु पर्यो, चाहियो समयमा पाइहाल्छ यो भने, यो समस्या त दशकौँदेखि छ, अहिले पनि यथावतै छ, सरकारले मल दिन सकेका छैन भनौँ तपाईँलाई, होइन? यो स्थिति छ, त्यस कारणले गर्दाखेरि चाहिँ नि अब यो चाहिँ नि सरकारका प्रशासनिक संयन्त्र लगायत निजी क्षेत्रका व्यापारी व्यवसायीले नै सहयोग गर्यो भने, किन भन्दा यो खुला सिमाना क्षेत्रको सबभन्दा ठुलो समस्या नै त्यही हो, राजस्व चुहावट हुन्छ, जसले गर्दाखेरि दुवैतिर नै राजस्व चुहावट हुँदा यसमा सबभन्दा बढी घाटा त हामीलाई छ। त्यस कारणले गर्दाखेरि हामीले हाम्रो भण्डार प्रशासनदेखि लिएर सीमावर्ती इलाका चाहिँ नि प्रहरी प्रशासन लगायत यी क्षेत्रहरूलाई चुस्त दुरुस्त राखेर र ती इलाकाका भनौँ नि क्षेत्रका व्यापारी व्यवसायीहरूको समन्वयमा राक्षस टुवाहरूलाई कम गर्न पनि सकिन्छ। त्यस कारणले गर्दा यस्ता कुराहरूलाई चाहिँ अत्यन्त ध्यानमा राखेर अगाडि बढ्न सक्नुपर्ने हुन्छ। किन भनेर भन्दाखेरि
जस्तो त्यो राजस्व चुहावटको चाहिँ नियन्त्रणका लागि संयन्त्रहरू पनि बनाइएको छ, त्यो संयन्त्रमा पनि पटक पटक संशोधनहरू पनि गरिएको छ, अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर यो थप्दै पनि गइएको छ, यद्यपि त्यसले जुन खालको नतिजा दिनुपर्ने हो त्यो दिन सकेन।
अब दिन सकेन त अब जो जो हिजोको दिनमा जुन सरकार जुन जुन सरकार भने त्यो त सरकारकै लापरवाही हो।
हजुर,
त्यसले गर्दा त्यसमा सुशासनको प्रभाव ठुलो छ। त्यसले गर्दाखेरि अहिले पनि सुशासनलाई सरकारले लिएको त्यो राम्रो हो। त्यस कारणले गर्दाखेरि सुशासन नै मेन मेजर चाहिँ नि त्यसमा प्रभावकारी नै हुन सक्छ, जसले गर्दा भोलिको दिनमा राजस्व चुहावट चाहिँ नि कम हुँदै जाने स्थिति चाहिँ नि हामीले गराउँछ। अहिले पनि बजेटमा त धेरै कुराहरू आएछ जसले गर्दा राजस्व चुहावट रोक्ने तरिकाहरू यसरी रोक्ने र यो स्थितिमा हामी जाने भनेर त्यही अनुसार सरकारले कार्यान्वयन गर्दै गयो भने निश्चय पनि भोलिका दिनमा राजस्व र आन्तरिक रूपमा अर्थतन्त्र चलायमान गराउनलाई चाहिँ नि जुन सरकारले नीतिगत कुराहरू लिएको छ अहिलेको बजेटमा त्यसलाई राम्रोसँग लागू गर्दै जाने हो भने चाहिँ नि राजस्व पनि बढ्छ, कहिले 8 भनौँ न 14 अरब 5 अरब हो सङ्घीय सरकारले जुन राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ त्यो चाहिँ नि नहुन सक्ने भन्ने छैन। तर सरकारले चाहिँ नि अत्यन्त यो राजस्व चुहाहरूलाई अत्यन्त निर्ममका साथ हेर्नु पनि पर्यो र अर्को समन्वय पनि राम्रो गरेर चाहिँ नि एउटा व्यापारी व्यवसायमा कन्फिडेन्स त्रास होइन कि कन्फिडेन्स बढाइदिनु पर्यो।
हजुर, अब यो यो अहिले जुन भनौँ न बैङ्कमा चाहिँ अब कर्जामा जुन खालको निष्क्रियता देखिएको छ, मूलत केही समय यता घर जग्गाको कारोबारमा आएको शिथिलता पनि त्यसको एउटा कारण भनिएको छ, किनभने अरू क्षेत्र ठ्याक्कै चाहिँ ग्यारेन्टी गर्न सक्ने क्षेत्र भएन हामीसँग। तर अब घर जग्गा कारोबारको यो पछिल्लो तथ्याङ्क हेर्ने हो भने चाहिँ असार महिनामा 11 अर्ब 95 करोड करिब करिब 12 अर्ब बराबरको चाहिँ घर जग्गाको कारोबार भएछ। वर्षभरिको हेर्ने हो भने करिब 61 अर्ब चाहिँ राजस्व संकलनले गरेछ। अब यो क्षेत्रलाई चाहिँ चलायमान बनाउनलाई विद्यमान अवस्था नै ठिक छ कि अथवा यसमा अब केही संशोधन त तत्काल साउनदेखि सुरु नै अभियो?
घर जग्गा अहिले सबभन्दा पीडित भनेको घर जग्गा कारोबारी पनि हो।
हजुर,
घर जग्गा कारोबारीलाई एउटा नियमन गर्ने नियमन गरेर जुन आधारहरू सिर्जना गरेका छ सरकारले ठिक छ, तर घर जग्गा कारोबारीहरू चाहिँ कतिले ब्याङ्कको लोनहरू तिर्न सकेका छैन, कतिलाई एकदमै गाह्रो भएको छ। किन अर्थतन्त्रमा घर जग्गा कारोबार एउटा सेवा क्षेत्र भएको हुनाले त्यो क्षेत्र चाँडो बढ्दा अर्थतन्त्र पनि चाँडो बढ्छ। घर जग्गा कारोबार र सेयर बजार भनौँ न तिनटै, यो घर जग्गा कारोबार र सेयर बजारले चाहिँ अर्थतन्त्रमा ठुलो असर गर्छ। आर्थिक क्रियाकलाप तुरुन्तै बढाउने र सरकार राजस्व पनि वृद्धि हुने, जसले गर्दाखेरि प्रत्यक्ष रूपमा आर्थिक वृद्धिलाई चाहिँ नि सहयोग पुर्याउने हो। अब यी क्षेत्र नै तपाईँको जुन रूपमा बढ्नुपर्ने हो त्यो बढ्न नसकेको देखिन्छ। त्यस कारणले गर्दाखेरि घर जग्गा कारोबार लगायत सेयर बजारले पनि प्रत्यक्ष रूपमा असर पार्ने नीति नियमन निकाय तथा सरकारले ल्याइदिन सक्यो र जसको असरले गर्दाखेरि व्यापारी व्यवसायीहरू त्यसमा आकर्षित हुन सक्यो भने हो। अब घर जग्गा कारोबारीको रूपमा चाहिँ हेर्दाखेरि चाहिँ उनीहरूलाई जुन रूपमा त्यो क्षेत्रमा अहिले पनि मौद्रिक नीतिले केही बोलेन, नबोल्दाखेरि सबभन्दा पीडित घर जग्गा कारोबारी हो। घर जग्गा कारोबारी उत्साहित भयो भने अर्थतन्त्र आर्थिक क्रियाकलाप बढ्ने त्यसले समग्र अर्थतन्त्रमा असर पार्छ। त्यस्तै चाहिँ नि घर जग्गाका त्यो यो हाम्रो सेयर बजारको कारोबार पनि बढ्ने त्यही हो। त्यस कारणले गर्दा सेयर बजारको कारोबार पनि अहिले त्यतिको प्रभावकारी हुन नसकेको किन कारण पनि त्यही हो। किन शेयर बजारमा केन्द्रीय ब्याङ्कले ल्याएको नीतिले फरक किन भन्दा त्यहाँ चाहिँ कमसे 50-60% ब्याङ्क तथा वित्तीय संस्था 10% जल विद्युतवाला छन् 70% त सिधै ब्याङ्कबाट ऋण लिएर सञ्चालन भएका यी क्षेत्रहरू छन् जसले गर्दा 70% अरू 30% अरू रियल सेक्टर यिनीहरू भने 5% 10% यिनीहरू मात्रै छ। त्यस कारणले गर्दाखेरि अब जल विद्युत र ब्याङ्क तथा वित्तीय संस्था गरेर करिब 70% चाहिँ नि सेयर बजारमा उनीहरू प्रभाव छ। त्यसरी यो क्षेत्रलाई सिधै असर गर्ने केन्द्रीय ब्याङ्कको नियमन यो मौद्रिक नीति बेला बेला परिवर्तन गर्ने निर्देशन लियो। अब यसले राम्रो प्रभाव पार्यो भने सेयर बजार पनि बढ्छ। अहिलेको स्थितिमा मौद्रिक नीतिबाट आएको नीतिले प्रभाव पारे देखिँदैन, त्यसले गर्दा बढ्न सकेको छैन सेयर बजार। अर्कोतिर जग्गा व्यवसायहरूको भनौँ न जग्गा व्यवसायहरूको हालत ठिक छैन, त्यसलाई पनि त राहत दिनु पर्यो। अब घर जग्गा र सेयरमा लगानी गर्ने अनुत्पादक भनेर त भएन, फेरि जसले प्रत्यक्ष अर्थतन्त्रमा असर गर्छ प्रत्यक्ष अप्रत्यक्ष जुन क्रियाकलापले त्यो त उत्पादक त भयो नि त, अर्थतन्त्र त उत्पादनतिर लाग्यो नि। त्यस कारणले गर्दा हामी कहाँ के भाष्य सुरु गरियो भनेर भन्दा पछिल्लो समय कर्जा विस्तार हुनु नराम्रो, सेयर बजारमा पैसा लगानी हुनु नराम्रो, घर जग्गामा पैसा लगानी हुनु नराम्रो भनेर यो 2-4 वर्ष 8-10 वर्षदेखि त्यो एकदमै जो सरकारमा जान्छ उसले अर्को सरकारबाट बाहिर बस्ने यहाँ पढे लेखेका बुद्धिजीवी जान्ने आफूलाई जान्ने भन्नेहरू लगायतले त्यही चिज ऋण विस्तार भयो ल बर्बाद भयो भन्दै हिँड्ने सारा चाहिँ नि ल सेयर बजारमा पैसा गयो बर्बाद हुन्छ भन्ने, त्यसै अर्कोतिर आएर चाहिँ घर जग्गामा पैसा गयो यो बर्बाद हुन्छ भनेर यी सबै चिजलाई नियन्त्रित रूपमा राख्न खोजियो। यी आर्थिक क्रियाकलापहरू यो क्षेत्रमा सबभन्दा छिटो बढ्ने क्षेत्र यही हो आर्थिक क्रियाकलाप, रोजगारी सिर्जना, त्यसको प्रत्यक्ष मल्टिप्लायरी इफेक्ट बहुआयामी प्रभाव पर्ने क्षेत्रहरू ती क्षेत्रलाई नै एउटा गजबको भाष्य सिर्जना गरियो कि नेपालमा यी क्षेत्रमा ऋण विस्तार नेपालमा एकदमै नराम्रो, ऋण विस्तार भयो भने बर्बाद हुन्छ र अर्को चिज तिनीहरू त क्षेत्र खत्तमै हुन् यो सेयर बजार र यो घर जग्गा क्षेत्र खत्तमै हुन् यिनीहरूमा त पैसा दिनै हुन्न भन्ने त्यो त्यो उसबाट चाहिँ नियन्त्रित अर्थतन्त्रतिर गइसकेपछि अहिलेको हालत हो नि त आफै सिर्जना गरे हो। भन्नु नि तपाईँ संसारमा ऋण विस्तार नभइकन आफै क्रियाकलाप हुन्छ
हामी अब करिब करिब अन्त्य अन्त्यमा छौँ। अन्त्यमा यहाँसँग संक्षिप्त एउटा चाहिँ जवाफ लिन चाहेको, राष्ट्र ब्याङ्कको सञ्चालकमा अर्थ सचिव नराख्ने प्रस्ताव चाहिँ संसदीय समितिमा छलफलमा छ, त्यसै गरी अब 3 जना डेपुटी गभर्नरसम्मको प्रस्ताव पनि गरिएको छ, के छ यहाँको प्रतिक्रिया?
यसमा होइन, यसमा स्पष्ट म त स्पष्ट छु, सरकारसँग समन्वयको आधार अर्थ सचिव हो, हाम्रै छिमेकी राष्ट्रमा पनि अर्थ सचिव हुन्छ र धेरै देशहरूमा विकसित देशमा चाहिँ नि स्वतन्त्र रूपमा राख्न खोज्ने भन्ने आधार एकदमै विकास अमेरिका युरोप लगायत ईयुको युएसए ईयु जापान अनि तपाईँलाई लन्डन अनि यिनीहरूमा चाहिँ नि अर्थ सचिव हुँदैन छैन, टोटल केन्द्रीय ब्याङ्कले नै हेरोस् बाहिरबाट स्पटहरू राखेर होइन। अब नेपालमा चाहिँ नि त्यो सम्भव कतिको छ नेपालको स्थितिमा, हिजो नेपालमा यिनै दलहरूले के अरे केन्द्रीय ब्याङ्कलाई निर्देशन दिन पाउने भनेर म जाँदा मलाई प्रभाव पार्न मलाई चाहिँ नि मेरो कामहरू किनकि जुन पुँजी वृद्धि लगायत के अरे सभासदहरू अध्यक्ष र सदस्य हुन पाउँथे ब्याङ्क तथा वित्तीय संस्थाका यता सभासदको अर्थ
संक्षेपमा हुने
हजुर
संक्षेपमा हजुर हामी कति
हुन पाउने त्यो मैले हटाइदिएँ, त्यसपछि तुरुन्तै त्यो अचरको नेपाल राष्ट्र ब्याङ्क एन्डमा के लिएर आइयो भनेर भन्दाखेरि सिधै लौ बर्बाद भयो, अब चाहिँ नि रोक्नु पर्यो, त्यसले गर्दा केन्द्रीय ब्याङ्कलाई निर्देशन दिने भनेर सबै सबैहरू लिएर आयो, त्यसले गर्दा यिनीहरूको विश्वास मलाई लाग्दैन। त्यस कारणले गर्दाखेरि सरकारसँग समन्वयको हुनुपर्ने र निजी क्षेत्रको प्रभावकारिता भूमिकामा र केन्द्रीय ब्याङ्कलाई मौद्रिक नीति सजिलोसँग लिएर आउने हो भने त्यहाँदेखि एउटा बाहिरको राख्दाखेरि के फरक पर्ला जस्तो लाग्दैन मलाई, ठिकै होला जस्तो लाग्छ।
दर्शक यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। आउनुहुन्थ्यो अर्थविज्ञ डाक्टर चिरञ्जीवी नेपाल, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्रहरू उत्तम पाण्डे र मोहम्मद असलमलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।